नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि सभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेद्वारको सूची सार्वजनिक। 6094 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा पुरूषभन्दा महिला धेरै।
तनहुँ एकमा स्वतन्त्र उम्मेद्वारी दिएका गोविन्द राज जोशी विरूद्ध कांग्रेस नेता रामचन्द्र पौडेलको उजुरी। जोशी भ्रष्टाचारी भएको भन्दै उम्मेद्वारी रद्द गर्न माग।
दलका चुनावी घोषणा पत्र अपत्यारीला आश्वासनका पोका कार्यान्वयन हुनेमा आशंका।
चीनको तियानजिन नगरपालिकाका 9081 उद्योग बन्द। वातावरण संरक्षण नीति उल्लंघन गर्दै प्रदूषण बढाएको भनाई।
र नवलपरासीमा भइरहेको राइनो संरक्षण गोल्ड कप फुटबलमा कास्की 11 विजयी, हिमालयन शेर्पा 4-1 पराजित।
घामकै उज्यालो जस्तो दिव्य एलईडी बल्ब छैन कुनै चिम यस्तो जस्तो दिव्य एलईडी बल्ब बनाउ गाउँ शहर झिलिमिली झिलिमिली लगाई दिव्य एलईडी बल्ब।
दिव्य एलईडी बल्ब वर्षको वारेन्टीका साथ 14 साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम।
दिव्य एलईडी बल्ब।
विश्वविद्यालय अनुदान आयोगको तथ्याङ्क उपलब्ध गराउने सम्बन्धी विशेष सूचना। उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्न विश्वविद्यालय अनुदान आयोगले देशभरिका सम्पूर्ण विश्वविद्यालयहरूका साथै विश्वविद्यालय अन्तर्गतका आंशिक, सामुदायिक एवं निजी क्याम्पसहरूको नक्साङ्कन गरी क्याम्पसहरूमा अध्ययनरत विद्यार्थी संख्या, भौगोलिक अवस्थिति, यातायात पहुँच, विद्यार्थी सहभागिता, कार्यक्रम सञ्चालन जस्ता महत्वपूर्ण सूचना व्यवस्थापन गर्न लागेकाले सम्पूर्ण उच्च शैक्षिक संस्थाबाट आवश्यक विवरण मिति 2074 मंगिर 15 गते शुक्रबारसम्म उपलब्ध गराउन सूचित गरिन्छ। साथै थप जानकारीका लागि कार्तिक 7 गते मंगलबार कान्तिपुर दैनिकमा प्रकाशित सूचनाका साथै विश्वविद्यालय अनुदान आयोगको कार्यालय सानोठिमी भक्तपुरमा सम्पर्क गर्न अनुरोध छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। निर्वाचन आयोगले मंगसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनावका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेका उम्मेद्वारको नाम सार्वजनिक गरेको छ। समानुपातिकतर्फ विभिन्न राजनैतिक दलहरूका तर्फबाट 6094 जना उम्मेद्वार बनेका छन्, जसमा महिला धेरै छन्। महिला 3406 जना र पुरूष 2686 जना चुनावी प्रतिस्पर्धामा छन्। यस्तै अन्य अर्थात तेस्रो लिंगी 2 समानुपातिक उम्मेद्वार बनेका छन्। आयोगका अनुसार समानुपातिकतर्फ आदिवासी पुरूष 783 जना, महिला 931 जना र एकजना तेस्रो लिंगी छन्। यस्तै खस आर्यतर्फ पुरूष 867 र महिला 997 जना छन्। यस्तै थारू पुरूष 158 र महिला 262, दलित पुरूष 342 र महिला 496, मधेसी पुरूष 455 र महिला 563, मुस्लिम पुरूष 81 र महिला 157 जना चुनावी प्रतिस्पर्धामा छन्। यसै गरी अपाङ्गता भएका पुरूष 158 जना, महिला 115 जना र अन्य 1 तथा पिछड़िएका क्षेत्रका पुरूष 107 जना र महिला 122 जना चुनावी प्रतिस्पर्धामा छन्। प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावका लागि आयोगमा दर्ता भएका 88 दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्यका लागि 49 र प्रदेशसभा सदस्य निर्वाचनका लागि 53 दलले बन्द सूची बुझाएका निर्वाचन आयोगले जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले आगामी प्रतिनिधि सभा र प्रदेशसभा सदस्य चुनावलाई नमूना चुनावका रूपमा सफल पार्ने दावी गर्नुभएको छ। राजनीतिक दल सम्बद्ध युवाको लागि चुनाव सम्बन्धी प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै वहाँले पहिलो चरणको चुनावको सामग्री व्यवस्थापन तथा मतपत्र प्याकिङ र ढुवानीको काम शुरू भएको जानकारी दिनुभयो। 10 पहिलो चरणमा हुने चुनावको निर्वाचन कार्यक्रम मतदान केन्द्र केन्द्रित भइसकेको जानकारी उहाँले दिनुभयो। प्रमुख आयुक्त यादवले राजनीतिक दल उम्मेद्वारबाट आचार संहिताको पालना हुनेमा विश्वास व्यक्त गर्दै मतदातालाई प्रभावमा पार्ने गतिविधि नगर्न सचेत गराउनुभयो। स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित निर्वाचनले मात्र लोकतन्त्रलाई बलियो तुल्याउन सक्छ भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचार संहिताको उल्लंघन गर्ने विरूद्ध शून्य सहनशीलताको नीति अपनाउने चेतावनी दिनुभयो।
मंगसिर 21 गते हुने दोस्रो चरणको चुनावका लागि हिजो उम्मेद्वारी दर्ता गराएका केही उम्मेद्वारमाथि दावी विरोध परेको छ। आज परेको दावी विरोधमा निर्वाचन आयोगले भोलि छानबिन गरेर नामावली प्रकाशन गर्नेछ। पर्सि आइतबार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह दिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। नेपाली कांग्रेसका नेता तथा तनहुँ क्षेत्र नम्बर 1 का उम्मेद्वार रामचन्द्र पौडेलले आफू विरूद्ध स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका गोविन्दराज जोशीको मनोनयन रद्द गर्न माग गर्दै उजुरी दर्ता गर्नुभएको छ। जोशी विशेष अदालतबाट 2069 साल साउन 10 गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दावी पौडेलले गर्नुभएको छ। पौडेलको दावी विरोधमाथि निर्वाचन आयोगले छानबिन गरी भोलि निर्णय गर्नेछ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भई जेल सजाय भएका व्यक्ति उम्मेद्वार बन्न पाउँदैनन्। पौडेलले जोशीलाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसलाको प्रतिलिपि पनि पेश गर्नुभएको छ। विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको भन्दै कांग्रेसले उम्मेद्वार नबनाएपछि जोशीले तनहुँ 1 नेता पौडेल विरूद्ध नै बागी उम्मेद्वारी दिएका हुन्। जोशी नेपाली कांग्रेसको झण्डासहित तामझामका साथ उम्मेद्वारी दर्ता गर्न हिजो निर्वाचन कार्यालय पुगेका थिए। विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि जोशीले त्यो निर्णय विरूद्ध सर्वोच्चमा पुनरावेदन गरेका छन्, जुन मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन छ।
यसैबीच नेपाली कांग्रेस ओखलढुङ्गाले आधिकारिक उम्मेद्वार विरूद्ध उम्मेद्वारी दर्ता गर्ने नेताहरूलाई 10 वर्षसम्म साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। ओखलढुङ्गामा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसले ओखलढुङ्गामा बागी उम्मेद्वारी दिने ज्ञानेन्द्र रूमदाली, रूमदालीका प्रस्तावक महाधिवेशन प्रतिनिधि रामजी वास्तोला, कमल तामाङ र उम्मेद्वारका समर्थक ठाकुर गौतमलाई 10 वर्षसम्म साधारण सदस्य नरहने गरी कार्यवाही गरेको जनाएको छ। जिल्ला सचिव रुद्र अधिकारीले बागी उम्मेद्वारको प्रचारमा जुटेका सबै नेता कार्यकर्ताहरूको पहिचान गरेर पार्टीबाट निष्कासन गर्ने बताउनुभयो।
आउँदो मंगसिर 10 गते हुने चुनावका लागि प्रचार गर्दै हिँडेका रामेछापका एकजना उम्मेद्वार नै बेहोश भएका छन्। रामेछापको प्रदेशसभा खमा उम्मेद्वारी दिएका संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार रामबहादुर तामाङ चुनाव प्रचारका क्रममा मन्थलीमा बेहोश हुनुभएको पार्टीका जिल्ला अध्यक्ष सोनाम लामाले जानकारी दिनुभयो। उहाँलाई रामेछाप सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट आजै काठमाडौँ ल्याइएको छ।
धादिङमा विभिन्न परियोजना सञ्चालन गरिरहेका गैर सरकारी संस्था र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई चुनाव अघि आफ्नो गतिविधि सञ्चालन गर्न रोक लगाइएको छ। निर्वाचन आचार संहिता विपरीत गतिविधि हुन सक्ने आशंकामा ती संघ संस्थालाई नियमित गतिविधि गर्न पनि रोक लगाइएको प्रमुख जिल्लाधिकारी श्याम भण्डारीले बताउनुभयो। यस्तै प्रमुख जिल्लाधिकारी भण्डारीले निर्वाचन आचार संहिता विपरीत काम गरेमा कार्यवाही गरिने चेतावनी पनि दिनुभयो।
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जीवनभर चुनाव नलड्ने घोषणा गर्नुभएको छ। रफत संसार क्लबले आज गरेको कार्यक्रममा 76 वर्षका बिजुक्छेले अबको राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेको बताउनुभयो। मंगसिरमा हुने चुनावका लागि आफूले उम्मेद्वारी नदिएकोमा अचम्म मान्नुपर्ने कुनै कारण नरहेको उहाँले बताउनुभयो। तर अहिले नै आफूले राजनीतिबाट सन्यास भने नलिएको पनि नेता बिजुक्छेले स्पष्ट पार्नुभयो। अब पार्टीलाई अघि बढाउन सक्रिय रहने उहाँले बताउनुभयो। भक्तपुर 1 अहिलेसम्म भएका सबै चुनाव जितेका बिजुक्छेले कहिल्यै पनि हार्नु भएको छैन। बिजुक्छेले उम्मेद्वारी नदिएपछि भक्तपुर 1 उहाँको पार्टीका तर्फबाट प्रेम सुवालले हिजो उम्मेद्वारी दर्ता गर्नुभएको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगसिरमा हुने चुनावपछि देशको व्यवस्था बदलिने बताउनु भएको छ। मनोनयन दर्ताका लागि झापा पुगेका ओलीले बिहान दमकस्थित निवासमा पत्रकारसित कुरा गर्दै संसदीय व्यवस्था नै सबै थोक नभएको भन्दै यसको विकल्प खोज्नुपर्ने बताउनुभयो। उहाँले अमेरिका चीनको उदाहरण दिँदै संसदीय व्यवस्था नभएका देश पनि विकसित भएको बताउनुभयो। आफूहरूले वाम गठबन्धन बनाएपछि अधिनायकवाद ल्याउन लागे भनेर कांग्रेस आत्तिएको र उसले झुटो आरोप लगाएको ओलीले बताउनुभयो। नेपाली कांग्रेसले उद्योग व्यवसाय बिगारेको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले कांग्रेससँग इमान जमान सकिएको आरोप पनि लगाउनुभयो।
उद्योग सिद्ध्याएर उद्यमी भनेर बेचेर अनि प्लटिङ गरेर जमिन बेचेका छ। उद्योगका लागि भनेर कौडीका मलमा जमिन दिने, करोडौंमा आना नपाइने जमिन रोपनी केही लाखमा दिएका छ। कति करोडमा त्यो आनामा घडेरी बेचिया छ। यही हो औद्योगिकरण, यही हो देश विकास गर्ने तरिका। म नेपाली कंग्रेसका नेताहरूलाई भन्न चाहन्छु, यो ढाँट व्यवसाय छोड्नुहोस्, यो लुटेरा तरिका छोड्नुहोस्, गैर जिम्मेवार जनविरोधी विकास विरोधी तरिका छोड्नुहोस्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी कोही जान्छन् जानी जानी कोही जान्छन् जानी कति लाग्छ खर्च खर्च कमै कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ काम के हो बसेका हो के हुन् सुविधा सबै कुरा प्रष्ट हुनु नराखी दुविधा विदेश जाँदा बुझेर जानु धोका ठाकर कसैले नखानु धोका ठाकर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नुहुन्न नत्र विदेशमा दुःख पाइन्छ
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना
पोखरा विश्वविद्यालयबाट सम्बोधन प्राप्त ISO 9001 2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई कम्प्युटर कार्यक्रममा भर्ना खुलियो
साथै बी सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन
फोन 056-527-982 मोबाइल 98-550-63-794 98-550-50-860
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक उम्मेद्वारको सूची सार्वजनिक तनहुँ एकमा स्वतन्त्र उम्मेद्वारी दिएका गोविन्दराज जोशी विरूद्ध कांग्रेस नेता रामचन्द्र पौडेलको उजुरी बागी उम्मेद्वारी दिने ओखलढुङ्गाका कांग्रेस नेता 10 वर्षका लागि पार्टीबाट निष्कासित रामेछापमा चुनाव प्रचारका क्रममा एक उम्मेद्वार बेहोश लगायतका खबर प्रस्तुत गर्यौं
अब बाँकी खबर आउँदो मंगिर 10 र 21 गते प्रतिनिधि सभा र प्रदेशसभा चुनाव हुँदैछ संविधान जारी भएर संक्रमणकाल अन्त्य गर्दै स्थायित्वतर्फ लाग्ने यो चुनावलाई धेरै महत्वका साथ हेरिएको छ यसैकारण दलहरूले चुनावी घोषणा पत्रमा राजनैतिक विषय भन्दा पनि स्थायित्व र समृद्धिमा जोड़ दिएका छन् दलहरूले विकासका कुन एजेण्डालाई घोषणा पत्रमा कसरी उठाएका छन् त थप जानकारी सहित प्रकाश ढकाल
लामो संक्रमणकाललाई अन्त्य गर्दै देशलाई स्थायित्वतर्फ अघि बढ़ाउने मूल ढोकाको रूपमा लिएको आसन्न चुनावमा दलहरूले घोषणा पत्र मार्फत विकासका एजेण्डालाई प्राथमिकता दिएका छन् घोषणा पत्रमा राजनैतिक आन्दोलन र परिवर्तनका कुरा भन्दा पनि आर्थिक विकास पूर्वाधार निर्माण कृषिमा आधुनिकीकरण जलविद्युत उत्पादन पर्यटन जस्ता क्षेत्रमा उल्लेख्य काम गर्ने प्रतिबद्धता जनाउँदै दलहरू चुनावी मैदानमा उत्रेका छन् वामपन्थी र लोकतान्त्रिक दुवै पक्षले महत्वाकांक्षी सपनाहरू मतदातामाझ पुर्याउँदैछन् विषयगत रूपमा सूचीबद्ध गरिएका दलका घोषणा साँच्चै कार्यान्वयन हुने हो भने केही वर्षमै देशको मुहार फेरिन सक्छ नेपाली कांग्रेसले 5 वर्षभित्र अर्थतन्त्रको आकार 50 खर्ब र प्रति व्यक्ति औसत वार्षिक आय 1,50,000 पुर्याउने घोषणा पत्रमा उल्लेख गरेको छ उसले 10 वर्षमा मध्यम आय भएको देशका रूपमा दर्ज हुने वाचा गरेको छ वाम गठबन्धनले भने 5 वर्षमा देशलाई विकासशील राष्ट्रको सूचीमा पुर्याउने र 10 वर्षमा प्रति व्यक्ति आय $5,000 पुर्याउँदै सन् 2099 नेपाललाई विकसित देशमा पुर्याउने प्रतिबद्धता जनाएको छ दुवै पक्षको घोषणा पत्रमा कृषिको विकासलाई महत्व दिइने उल्लेख छ कांग्रेसले उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरी कृषिको आधुनिकीकरण गर्ने रणनीति अवलम्बन गर्ने जनाएको छ कृषिका लागि चाहिने पूर्वाधारहरूमा जोड़ दिँदै कांग्रेसले सार्वजनिक निजी सहकारी साझेदारीमा 3 वर्षभित्र एउटा रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ वाम गठबन्धनको घोषणा पत्रमा पनि कृषिलाई उत्तिकै महत्वका साथ प्रस्तुत गरिएको छ 2 वर्षभित्र आधुनिक तवरले जमीनको नापी गर्दै सबै तथ्याङ्क अध्यावधि गर्ने वैज्ञानिक भूमि सुधार लागू गर्ने भू उपयोग नीति लागू गर्ने घोषणा पत्रमा उल्लेख छ 2 वर्षभित्र नेपाललाई आधारभूत रूपमा खाद्यान्न तथा माछा मासु अण्डा र दूधमा आत्मनिर्भर बनाउँदै 5 वर्षमा सबै खाले खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्याउने सपना वाम गठबन्धनले बाँडेको छ कांग्रेसले 10 वर्षभित्र पर्यटनको क्षेत्रमा कायापलट गर्ने आश्वासन बाँडेको छ उसले 10 वर्षमा नेपालभित्र नै पर्यटकको संख्या 32 लाख पुर्याउने र त्यसै अनुसार पर्यटकीय क्षेत्र र पूर्वाधारको विकास गर्ने प्रतिबद्धता जनाएको छ। वाम गठबन्धनले पनि 10 वर्षमा 50 लाख पर्यटक भित्र्याउने, ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने हिमाली पर्यटकीय पदमार्ग बनाउँदै धार्मिक पर्यटनलाई पनि आय आमदानीको गतिलो स्रोत बनाउने उल्लेख गरेको छ। उसले पनि पर्यटकीय पूर्वाधारलाई उत्तिकै जोड दिने प्रतिबद्धता जनाएको छ। कांग्रेसले बढ्दो व्यापार घाटा घटाउन औद्योगिक पुनर्जागरणको अभियान थाल्ने र उद्योग व्यापारलाई सहजीकरण गर्न एकीकृत उद्योग वाणिज्य मन्त्रालय तथा एउटा स्वायत्त राष्ट्रिय व्यापार प्राधिकरणको स्थापना गर्ने घोषणा पत्रमा लेखेको छ। वार्षिक 1 खर्ब विदेशी लगानी भित्र्याउने औद्योगिक सुरक्षा, पूर्वाधार विकास, नीतिगत स्थायित्व, सुशासन, निजी क्षेत्र र मजदूर युनियन बीच सहसम्बन्ध स्थापना गरी औद्योगिक वातावरण बनाउने वाचा कांग्रेसको घोषणा पत्रमा गरिएको छ। प्रत्येक प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र बनाउने प्रतिबद्धता कांग्रेसले जनाएको छ। वाम गठबन्धनले पनि एउटा प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र बनाउने, 10 वर्षमा 10 लाखलाई उद्योगमा रोजगारी दिने, उद्योग स्थापना भएको 5 वर्षसम्म बिजुली, पानी र करमा छूट दिने उल्लेख गरेको छ। वाम गठबन्धनले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम खोल्ने र 5 वर्षभित्र मुस्ताङबाट युरोनियम खनेर बेच्ने सपना पनि बाँडेको छ। ऊर्जाको क्षेत्रमा पनि दलहरूले निकै महत्वाकांक्षी सपना बाँडेका छन्। कांग्रेसले 5 वर्षमा 5,000 मेगावाट बिजुली उत्पादन गर्ने र ठूला आयोजनालाई बहुउद्देशीय रूपमा समयमै सम्पन्न गर्ने, कम्तीमा 400 केभी क्षमताका 5 वटा अन्तर्राष्ट्रिय प्रसारण लाइन निर्माण गर्ने, 5 वर्षमा पूर्व पश्चिम उच्च भोल्टेज क्षमताको 1,050 किलोमिटर ट्रंक प्रसारण लाइन निर्माण गर्ने, विद्युतमा विदेशी लगानी भित्र्याउने प्रतिबद्धता जनाएको छ। वाम गठबन्धनले पनि ऊर्जा क्षेत्रमा ठूल्ठूला आश्वासन बाँडेको छ। उसले 10 वर्षमा 20,000 मेगावाट बिजुली उत्पादन गरेर भारत, चीन र बांगलादेशमा बेच्ने, 3 वर्षभित्र काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन चलाउने, 10 वर्षमा देशका ठूला विद्युतीय आयोजना निर्माण गरिसक्ने, घर घरमा बिजुली, जनजनमा सेयरको नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ। यातायातको विकासमा पनि दलहरूले उत्तिकै आश्वासन दिएका छन्। कांग्रेसले 5 वर्षमा हुलाकी राजमार्ग, मध्य पहाड़ी राजमार्ग र काठमाडौँ निजगढ़ द्रुत मार्ग बनाइसक्ने, काठमाडौँ पोखरा राजमार्गलाई 4 लेनको द्रुत मार्ग बनाउने, उत्तर दक्षिण जोड्ने, 5 वटा राजमार्ग बनाउने सपना देखाएको छ। वाम गठबन्धनले पनि 4 वर्षभित्रै काठमाडौँ निजगढ़ द्रुत मार्ग सड़क बनाइसक्ने, हुलाकी राजमार्गलाई 3 वर्षमा बनाउने, पूर्व पश्चिम राजमार्गलाई 5 वर्षमा 8 लेनको बनाउने, 5 वर्षमा चीनबाट रेल ल्याउने, काठमाडौँमा पनि रेल चलाउने र आउँदो 10 वर्षभित्र 81,000 किलोमिटर आधुनिक पक्की सड़क बनाउने आश्वासन बाँडेको छ। मुख्य दुई गठबन्धनको घोषणा पत्र हेर्दा आउँदो चुनावमा जसले जिते पनि देशको छिट्टै मुहार फेरिएला कि जस्तो लाग्छ। तर यसअघिका चुनावमा पनि दलहरूले घोषणा पत्र मार्फत यस्तै आश्वासन बाँडेकाले मतदातालाई त्यति धेरै पत्यार चाहिँ लागेको छैन।
अब फेरि खबरकै सिलसिला। सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न कर्मचारी समायोजन नियमावली 2074 मस्यौदा तयार पारेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन प्रमाणीकरण गरेपछि मन्त्रालयले समायोजन नियमावलीको मस्यौदा बनाएको हो। तयार पारिएको मस्यौदा मन्त्रालयले परामर्शका लागि अर्थ र कानून तथा न्याय मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शिवराम नेउपानेले जानकारी दिनुभयो। नियमावलीमा संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि आवश्यक दर तथा संगठन संरचना तयार पार्नका लागि समिति गठन गर्ने, स्वैच्छिक अवकाश लिने कर्मचारीलाई सेवा सुविधा, 6 महिनाभित्र संगठन संरचना तयार पारी कर्मचारी समायोजन गर्ने बुँदा उल्लेख गरिएको प्रवक्ता नेउपानेले जानकारी दिनुभयो।
सूचना उपलब्ध नगराउने 699 स्थानीय तहका सूचना अधिकारी विरूद्ध उजुरी गरिएको छ। राष्ट्रिय सूचना अधिकार दिवसको सन्दर्भ पारेर अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रीडम फोरमको अगुवाईमा सूचना उपलब्ध नगराउने 699 स्थानीय तहका सूचना अधिकारी विरूद्ध आज हुलाक मार्फत सम्बन्धित निकायका कार्यालय प्रमुख समक्ष उजुरी गरिएको हो। देशभरका 753 स्थानीय तहमा सूचना माग गरिएकोमा 54 स्थानीय तहले मात्र सूचना उपलब्ध गराएका छन्। सूचनाको हकको व्यवस्था गर्दै सूचना उपलब्ध नगराएपछि त्यहाँका सूचना अधिकारीलाई सूचनाको हक सम्बन्धी ऐन 2064 अनुसार कार्यवाहीको माग गर्दै उजुरी दर्ता गरिएको हो।
सरकारले बाँझो जमिनलाई उपयोगमा ल्याउन कृषि वन नीति ल्याउने भएको छ। शहरमा खण्डीकरण भई घडेरीमा रूपान्तरण भएका ससाना टुक्रा जमिन खरिद गरी कृषि वन नीति ल्याउन लागेको कृषि विकास मन्त्रालयले जनाएको छ। नेपाली युवा युवती वैदेशिक रोजगारीमा जानेर बुढापाका शहरमा बस्न थालेकाले गाउँघरका उर्वर जमिन बाँझिएपछि कृषि विकास मन्त्रालयले उनीहरूलाई गाउँ फर्काउन कृषि वन नीति ल्याउन लागेको हो। छोराछोरी विदेश गए पनि बुढाबुढी र केटाकेटीले गाउँमै बसी सजिलैसँग खेती गरी आमदानी गर्न सकिने आधार कृषि वन नीतिले पहिलाउन सक्ने विश्वास गरिएको छ।
सरकारले दूरसञ्चार सेवालाई सरल र विश्वसनीय बनाउन दूरसञ्चार पूर्वाधार सेवा कम्पनी स्थापना गर्ने भएको छ। सरकारले तयार गरेको दूरसञ्चार पूर्वाधार नियमावली 2074 को प्रावधान अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो पटक दुईवटा पूर्वाधार सेवा कम्पनी स्थापना गर्न लागेको हो। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अरियालका अनुसार पूर्वाधार सेवा प्रदायक संस्थाको स्थापना भएपछि पूर्वाधारमा नक्कल नहुने, ग्राहकले सस्तो सेवा पाउने र वातावरणीय सुरक्षामा सकारात्मक प्रभाव पर्नेछ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 45 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा संचालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंज।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाका एक जवानको नदी तर्ने क्रममा ज्यान गएको छ। कर्णाली नदीको भंगालो गेरुवामा नदी तर्ने क्रममा शिवदलगण ठाकुरद्वारामा कार्यरत रोल्पा कुरेलीका हेमराज घरती मगरको ज्यान गएको सेनाले जनाएको छ। निकुञ्जभित्रको ओखरिया पोस्टबाट नियमित गस्तीमा गएका तीनजना नदी तरिरहेका बेला घरती मगरलाई नदीले बगाएको हो।
सुलुखुम्बुमा एक विदेशी नागरिकको लडेर ज्यान गएको छ। आमा डब्लम हिमाल आरोहण गरेर फर्कने क्रममा लडेर कोरियन नागरिक न्यानहुल्लीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुलुखुम्बुले जनाएको छ। हिमाल आरोहण गरेर फर्किने क्रममा झण्डै 6600 मिटरको उचाइमा पुग्दा कोरियन नागरिकको लडेर ज्यान गएको हो।
प्रतिबन्धित जड़ीबुटी 5 औलेको ओसार पसारको आरोपमा पक्राउ परेका गोर्खाको आरूघाट गाउँपालिकाका कमल गुरूङ र शपथ बहादुर मगर विरूद्ध झण्डै 4 करोड़ रूपियाँ जरिवानाको माग दावी गरिएको छ। प्रतिबन्धित हुनु अघि प्रतिगोटा 1000 रूपियाँ राजस्व असूल गर्ने गरिएको 5 औले ओसार पसार विरूद्ध त्यति रकम माग गरिएको वन कार्यालयले जनाएको छ। वन कार्यालयका तर्फबाट सहायक वन अधिकृत एवं घटनाका अनुसन्धान अधिकृत बालकुमार नेपालले जिल्ला अदालतमा दायर गर्नुभएको मुद्दामा उनीहरू विरूद्ध बिगोको दोब्बर जरिवाना र 1 वर्ष कैदको माग दावी गरिएको छ। ओसारपसारमा संलग्न गुरूङ पूर्वपक्षका लागि थुनामा परेका छन् भने शपथ बहादुर मगर भने धरोटीमा छुटेका छन्।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सप्तरी राजविराजले विद्युत चोरी गर्ने 58 जनामाथि कार्यवाही गरेको छ। प्राधिकरणका प्रमुख चन्द्रनारायण शाहले दिएको जानकारी अनुसार 74 साउनदेखि अहिलेसम्म जिल्लाका विभिन्न ठाउँमा गरिएको छड्के अनुगमन तथा विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत 3,31,756 रूपियाँ असुली गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा बाढ़ीपछि थुप्रिएको फोहोर सफाई गर्ने अभियान शुरू भएको छ। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरबाट आजदेखि वृहत सरसफाई तथा फोहोर व्यवस्थापन अभियान शुरू गरिएको हो। क्षेत्रीय होटल संघ चितवनको संयोजन तथा विभिन्न संघ संस्थाको आयोजनामा 10 दिन फोहोर संकलन गरी व्यवस्थापन गर्न लागि हो। गएको साउनको अन्तिम हप्ता आएको बाढ़ीले निकुञ्जमा प्लास्टिकका बोतल झोला लगायतका फोहोर थुप्रिएका छन्। फोहोर संकलन तथा व्यवस्थापनका लागि 50 जना भन्दा धेरै कामदार खटिएका छन्।
उच्च हिमाली तथा पहाड़ी क्षेत्रमा चिसो बढ़न थालेसँगै पूर्वी नेपालका चौरीलाई बेसी झार्न थालिएको छ। अत्याधिक चिसो हुन थालेपछि चौरीले न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौरी पालक किसानले त्यही अनुसार पुरानो खर्कतिर गोठ सार्न थालेका हुन्। इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाड़ी क्षेत्रमा रहेका करिब 5 दर्जन भन्दा बढ़ी चौरी गोठ चिसोबाट न्यानोतर्फ सारिएको स्थानीय बासिन्दाले बताएका छन्।
गोविन्दराज जोशी भ्रष्टाचारी भन्दै तनहुँ एकमा जोशीको उम्मेद्वारी रद्द गर्न माग गर्दै रामचन्द्र पौडेलले दावी विरोध गरेको खबर उज्यालो अनलाइनमा पढेर एसबी राणा भन्नुहुन्छ, यदि भ्रष्टाचारीलाई निरुत्साहित गर्नु छ भने भ्रष्ट नेतालाई चुनाव लड्न निर्वाचन आयोगले रोक लगाउनै पर्छ।
राजन नाम गरेका साथी ट्विटरमा प्रश्न गर्नुहुन्छ, विदेशमा रहेका लाखौं युवाले भोट कहिले हाल्न पाउलान् त? विदेशमा रहेका सबै युवाले पठाएको रेमिट्यान्सले देश चल्ने अनि भोट हाल्न चाहिँ नपाउने?
चुनाव प्रचार प्रसार गर्दा गर्दै रामेछापको प्रदेश सभा खबाट उम्मेद्वारी दिएका संघीय समाजवादी फोरमका रामबहादुर तामाङ बेहोस भएपछि उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याएको खबर पढेपछि फेसबुकमा मुकुन्द काफले लेख्नुहुन्छ, अब स्वास्थ्य जाँच गरेर मात्र उम्मेद्वारी दिन पाइने व्यवस्था गर्नुपर्छ, रोगी व्यक्ति उम्मेद्वार भएर चुनावमा जाँदा नागरिकको विकासको आशा पूरा हुन सक्दैन।
पाँचौंले ओसार पसार गरेपछि पक्राउ परेका युवकसँग 4 करोड़ रूपियाँ जरिवाना माग गरिएको खबर पढेर फेसबुकमा मधुसूदन अधिकारी लेख्नुहुन्छ, सरकारले वन जंगलमा भएको पाँचौंले चिराइतो लगायतका जड़ीबुटी संकलन र त्यसको प्रशोधन गर्न सक्दैन, राज्यले व्यवस्थापन गर्न नसके पनि चोरी र ओसार पसारलाई नियन्त्रण गर्न पनि सक्दैन, यसरी प्राकृतिक स्रोत साधनको सदुपयोग कहिले होला?
अनि समसामयिक विषयमा ट्विटरमा अर्जुन भट्टराईको प्रतिक्रिया छ, चुनाव आउन लागेपछि यो गर्छु र त्यो गर्छु भन्छन् नेताहरू, चुनाव सकिएपछि गाउँटोलमा अनुहारसम्म पनि नदेखाउने नेताको पछि लागेर अब कति दिन चल्छ, त्यसैले यसपटक हाम्रो भन्दा राम्रो र विकास गर्न सक्ने नेतालाई भोट हालौ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र विष्णु विश्वकर्मा। अब विदेशको खबर। चीनको उत्तरी क्षेत्रमा पर्ने तियानजिन नगरपालिकाले यो वर्ष अत्याधिक प्रदूषण गराउने 9,081 उद्योग बन्द गरिदिएको छ। 19,000 उद्योग सञ्चालनमा रहेको यो नगरपालिकामा वातावरण संरक्षण नीति उल्लंघन गर्ने 9,081 उद्योग बन्द गरिएको हो। सन् 2017 गरिएको परीक्षणका क्रममा उनीहरूले गरेको जमीनको प्रयोग र निर्माण कार्य पनि गलत भएको पाइएको थियो। वातावरण संरक्षण सम्बन्धी मापदण्ड पूरा नगर्दासम्म अहिले बन्द भएका कम्पनीहरू खुल्ने सम्भावना नरहेको वातावरण विभागका प्रमुख वेन वुरुईलाई उद्धृत गर्दै चिनिया संचार माध्यमले जनाएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब एउटा खेल खबर। नवलपरासीको मध्यविन्दु नगरपालिका 2 कोलहुवामा भइरहेको राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगितामा आज कास्की 11 विजयी भएको छ। हिमालयन शेर्पा क्लबलाई 4-1 हराउँदै कास्की 11 सेमी फाइनलमा पुगेको छ। प्रतियोगितामा भोलि संकटा क्लब र वीरगंज युथ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक उम्मेद्वारको सूची सार्वजनिक। 6,094 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा, पुरूष भन्दा महिला धेरै।
तनहुँ एकमा स्वतन्त्र उम्मेद्वारी दिएका गोविन्दराज जोशी विरूद्ध कांग्रेस नेता रामचन्द्र पौडेलको उजुरी, जोशी भ्रष्टाचारी भएको भन्दै उम्मेद्वारी रद्द गर्न माग।
दलका चुनावी घोषणा पत्र अपत्यारीला आश्वासनका पोका, कार्यान्वयन हुनेमा आशंका।
चीनको तियानजिन नगरपालिकाद्वारा 9,081 उद्योग बन्द, वातावरण संरक्षण नीति उल्लंघन गर्दै गर्दै प्रदूषण बढाएको भनाई।
र नवलपरासीमा भइरहेको राइनो संरक्षण गोल्ड कप फुटबलमा कास्की 11 विजयी, हिमालयन शेर्पा 4-1 पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सशिन्द्र गौतमसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफ्ले पनि बिदा हुन्छौ। नमस्कार।